एक अध्यायको एकदेखि आठसम्म तपाईँलाई मैले यहाँ आजको विषय खास गरिकन जहाँबाट आशा सुरु हुन्छ, वेयर होप बिगिन्स, हाम्रो जीवनमा आशा कहाँबाट सुरु हुन्छ, यहाँबाट यो कुरो हामी हेर्नेछौँ। त्यो भन्दा पहिला म तपाईँलाई कलसीको एक अध्यायदेखि एकको एकदेखि नौसम्म पढ्नेछु, एकदेखि नौ, दस, एघार, बाह्रसम्म पढ्नेछु। यहाँ यस्तो लेखिएको छ, कलसी एकको एक र दुई, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरित पावल र हाम्रो भाइ तिमोथीबाट ख्रिस्टमा भएका कलसेका सन्तहरू र विश्वासी भाइहरूलाई परमेश्वर हाम्रो पिताबाट अनुग्रह र शान्ति। तीन पद, तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी आफ्नो प्रभु येशू ख्रिस्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ। चार पद, किनकि ख्रिस्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौँ। पाँच, जुन चाहिँ तिमीहरूको निम्ति स्वर्गमा राखिएका आशाको कारणले नै हो, यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन अर्थात् सुसमाचारमा सुनेका छौ। छ पद, यो सुसमाचार तिमीहरू कहाँ आएको छ र साँच्चै सारा संसारमा फलदायी भई बढिरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूको बिचमा पनि त्यही नै काम गरिरहेको छ जुन कुरा तिमीहरूले हाम्रो प्रिय सङ्गी दास इपाफ्राइसबाट सिक्यौ। तिनी हाम्रो पक्षमा ख्रिस्टका एक विश्वासी सेवक हुन्। आठ पद, तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताएका छन्। नौ पद, यसै कारण हामीले यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। दस पद, र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्न सक। एघार पद, उहाँको महिमित शक्ति अनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलियो हो। बाह्र पद, ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुलाउनु हुने पितालाई धन्यवाद चढाओ। तेह्र पद, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। अनि उहाँमा, चौध पद, हाम्रो उद्धार अर्थात् पापको क्षमा छ। परमेश्वरले यो वचनमा आशिष दिनुभएको होस्। अनि तपाईँलाई मैले आजको सुरु गर्ने कुरा भनेको चाहिँ द मोस्ट इम्पोर्टेन्ट थिङ, सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको अन्तिम खण्डमा मैले यो तपाईँलाई यसको बारेमा बताउन चाहन्छु। तर अहिले चाहिँ हामी कलसीको यो खण्ड एक अध्यायको एकदेखि नौसम्म आठसम्म खासमा यसको खण्डमा हामी आशाको बारेमा हामी सिक्दछौँ। आशा कहाँबाट आउँछ, आशाको सुरु कसरी हुन्छ, यो बारेमा हामी आज हेर्नेछौँ। खासमा तिनवटा शब्दहरू छन्, विश्वास, आशा, प्रेम। अनि यो तिनवटा शब्दहरूको बारेमा केही छलफल हामी गर्नेछौँ, त्यो आजको विषय। त्यसपछि हामी सबैभन्दा महत्त्वपूर्ण कुराको बारेमा, अथवा यो आशा सुरु गर्ने कुरा चाहिँ एउटा सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो जीवनमा हुन्छ, त्यो कसरी गर्नुपर्छ, त्यो के हो, त्यो कुरा हामी हेर्नेछौँ। आशाको सुरुवात, किनभने मान्छेहरू आशा छैन भने जिउने रहर पनि रहँदैन, जिउन चाहँदैन। धेरै जस्तो मान्छेहरू संसारमा धेरै किसिमको कुराहरू खोज्छ, तर त्यो सबै पाएपछि उसलाई पुग्दैन, किनभने साँचो आशा जबसम्म मिल्दैन जिउने अर्थ आउँदैन। अब किन जिउने? त्यही कारण तपाईँले सुन्नुहुन्छ धेरै मान्छेहरू निराश हुन्छन्। जुन कुरा खोजेको थियो त्यो पाएपछि पनि त्यसले शान्ति दिँदैन, किनभने पक्का शान्ति दिने चाहिँ एकजना व्यक्ति मात्रै हुनुहुन्छ, शान्तिदाता, शान्तिको राजकुमार, जो येशू प्रभु, जसले मृत्युलाई जित्नुभयो, तपाईँ र मेरो लागि बलिदान हुनुभयो, मृत्युबाट बौरी उठ्नुभयो, अनि उहाँले हामीलाई जीवन दिनुहुन्छ। त्यसको बारेमा हामी हेर्नेछौँ। त्यसैले तपाईँलाई अलिकति यो कलसीको ब्याकग्राउन्डको कुरा, यसको अलिकति पृष्ठभूमि, अलिकति के भन्छ यसलाई, रिभ्यू गर्ने कुरा तपाईँलाई मैले गर्न चाहन्छु। धेरै लामो कुरा म भन्दिनँ। कलसीको पत्र चाहिँ रोमी जेलबाट एडी भनेको चाहिँ इस्वी सम्बत यो 62 एफिसी र फिलिपी लेखेकै समयमा पावलले लेखेका थिए। एफिसीको पत्र, फिलिपीको पत्र र कलसीको पत्र पावलले एउटै एउटै समयमा लेखेका थिए, जुन बेलामा पावल जेलखानमा थिए। खास भनौँ भने पावलको करिब करिब अन्तिमको समय आइराखेको बेलामा यो पत्र लेखेको थिए। अर्को कुरा के हुन्छ भनेदेखि, रोमीको पत्र चाहिँ, रोमीको पत्र लेख्दाखेरि चाहिँ 56 होइन, सम्बत 56 चाहिँ लेखेका थिए, कलसीभन्दा अलि पछि। अनि एउटा रोमीको पत्र र कलसीको पत्रको कुरा गर्दाखेरि, कलसीमा भएको मण्डली भनेको चाहिँ त्यहाँका विश्वासीहरू, त्यो ठाउँमा चाहिँ पावल कहिले गएका थिए, न नै रोममा गएका थिए। मतलब रोमी विश्वासीहरू, जो रोमको मण्डली छ त्यो विश्वासीहरू र कलसीमा भएको मण्डलीको विश्वासीहरूलाई पावलले कहिल्यै भेटेका थिएनन्, कहिल्यै देखेका थिएनन्। तर तपाईँले यो पत्रमा लेख्नु पढ्नुभयो भने पावलको यी विश्वासीहरूप्रतिको प्रेम तपाईँले देख्नुभयो भने तपाईँलाई अचम्म लाग्छ। त्यही कारण तपाईँ र मेरो हृदयमा आज हामीले यो पढ्दै गर्दा विचार के गर्नुपर्छ भने नि, क्रिस्चियन हुने भनेको चाहिँ खालि कहिले ओकल झोकल चर्च जाने अथवा चर्च दिनदिनै जाने त्यति मात्रै होइन, धेरै कुरा हुन्छ होइन। क्रिस्चियन हुँदाखेरि चाहिँ के हुन्छ, हामीमा परमेश्वरप्रतिको प्रेम हुन्छ, परमेश्वरको प्रेम चाहिँ हाम्रो जीवनमा देखिन्छ, अङ्ग्रेजीमा एक्सन भन्छ होइन। यो कसैले गरेको कामले अर्कोलाई फाइदा हुँदैन, हरेक व्यक्ति आफ्नो लागि गर्ने हो। परमेश्वरले हरेक व्यक्तिलाई चिन्नुहुन्छ, हरेक व्यक्तिलाई आशिष दिनुहुन्छ, अनि यो कुरा हामी हेर्दै जान्छौँ। तर यहाँ मुख्य आज तपाईँले यहाँनिर मैले भन्न खोजेको कुरा चाहिँ के हो भनेदेखि, पावल झेलखानमा हुँदाखेरि भनेको चाहिँ उनी सुखमा थिएनन्। झेलखानमा हुँदा कस्तो होला होइन, त कोही मान्छे झेलखानमा छ भने अहिलेको जस्तो मान्छेहरू, राजनीतिक नेताहरू झेलखानमा बस्दा त सबै मान्छेहरूले पावल र झेलखानमा बस्दा त एकदम के भन्छ त्यसलाई, ठिङ्गुरी लाएर खुट्टामा र हातमा त्यो फलामको डल्ला झुन्याएर उसलाई एक कदम यताउता चल्नु पनि नसक्ने, तर उसको हृदय परमेश्वरमा कति आनन्दित। त्यो कुराले के थाहा हुन्छ भनेदेखि नि, पावललाई परमेश्वरको इच्छा, परमेश्वरको बारेमा पक्का थाहा थियो, उनको अनुभव थियो, किनभने परमेश्वरलाई उनले दमस्कसको रोडमा येशू प्रभुलाई भेटेका थिए। त्यसपछि पावलले आफ्नो जीवन प्रभु येशूको निम्ति सुम्पे, चाहे मृत्यु आओस्, चाहे जे आओस्। हामीले प्रेरितको पत्रमा तपाईँले पढ्नुभयो भने पावल त्यस्ता व्यक्ति थिए जसलाई यहुदी कतिजनाहरूले ढुङ्गाले हानेर मर्यो भनेर घिसारेर सहरको छेउमा लगेर डोर्याएर घिसाएर फालिदिएको, अनि जब बिउजिन्छन् वास्तवमा चेलाहरूले उसलाई भेटेर उसलाई तङ्ग्राउँछन्, यताउता गर्छन्, उनी फेरि उठ्छन्। उठेपछि फेरि जुन ठाउँमा पिटाइ खाएर उनी मरणान्त अब मर्यो भने फालिएका छन्, त्यही ठाउँमा फेरि गएर सुसमाचार प्रचार गर्न जान्छन्, मान्छेहरूलाई सम्झाउन जान्छन्। किनभने उनको हृदयमा त्यो मुक्ति नपाएका मान्छेहरू, क्षमा नपाएका मान्छेहरू, परमेश्वरलाई नचिनेका मान्छेहरू प्रति अति गहिरो प्रेम हामी देख्छौँ। किनभने आज तपाईँ र म जुन ठाउँमा बस्दैछौँ, हाम्रो वरिपरि धेरै मान्छे छन्, हाम्रो नजिकका मान्छेहरू छन्, टाढाका मान्छेहरू छन्, जसले येशूलाई चिन्दैन, तिनीहरूको अवस्था ठिक छैन। उनीहरू एउटा यस्तो खालको रोग उनीहरूमा छ जुन रोगले उनीहरूलाई अनन्तसम्म मार्दछ, होइन? त्यो कुरो हामीलाई थाहा छ। त्यस कारणले यो कुरो आज कलसीको पत्रबाट हामीले सुरुमै हेर्दछौँ। त्यसैले तपाईँलाई भन्छु, पावलले कलसीको पत्र लेख्दाखेरि विशेष गरी तिनवटा विषय, अस्तिको हप्ता पनि तपाईँलाई मैले भनेको थिएँ, तिनवटा उद्देश्यले यो पत्र लेख्दैछन्। अनि त्यो उद्देश्यको बारेमा आज हामी केही पनि हेर्दैनौँ, तर तपाईँलाई खालि यो उद्देश्य, यो पत्रबाट केही उद्देश्य, के कुरा उनले पुरा गर्न चाहन्छन्, यो पत्रमा के भन्न चाहन्छन्, मुख्य विषयहरू उनको के छ, त्यो कुराहरू हामी हेर्छौँ। त्यो तिनवटा विषय भनेर चाहिँ, पहिलो विषय भनेको चाहिँ कलसी विधर्मको अनुहारमा ख्रिस्टको ईश्वरत्व र सर्वोच्चता देखाउन पावलले चाहिँ विधर्महरू भनेको चाहिँ त्यतिखेर कलसीका मान्छेहरू चाहिँ परमेश्वर के अरे सुसमाचारभन्दा तर्किएका थिए, फरक विचारहरूमा गएका थिए। अनि त्यसको बिचमा चाहिँ ख्रिस्ट चाहिँ वास्तवमा को हुनुहुन्छ भनेर, ख्रिस्टको सर्वोच्चता भनेको चाहिँ ख्रिस्ट जो सर्वशक्तिमान हुनुहुन्छ, ख्रिस्टको बारेमा देखाउन चाहन्छ। अनि तपाईँले कलसीको एक अध्यायमा नै ख्रिस्टको बारेमा देख्नुहुन्छ, जुन चाहिँ तपाईँले हिब्रू एक अध्याय र अनि युहन्नाको सुसमाचार एक अध्यायमा पनि देख्नुहुन्छ। दोस्रो कुरा, उनी विश्वासीहरूलाई आत्मिक परिपक्वतातर्फ डोर्याउन चाहन्थे। अनि वास्तवमा कुनै पनि व्यक्तिले ख्रिस्टले चिन्नु मात्रै होइन कि, चिनेको चाहिँ नयाँ गरी जन्मेको हुन्छ, त्यो एउटा बालक मात्रै हुन्छ, उनी आत्मिक रूपमा उनी चाहिँ बढ्नुपर्ने हुन्छ। त्यस कारणले दोस्रो त्यो थियो। तेस्रो चाहिँ पावलले आफ्नो झेलखानमा परेको अवस्थाको बारेमा उनीहरूलाई जानकारी दिँदै थिए, जसले गर्दा उनीहरूले पावलको लागि प्रार्थना गर्न सकुन्। यो तिनवटा कुरा मैले अस्तिको चोटि पनि तपाईँलाई भनेको थिएँ, यो विषयमा हामी पछि कुरा गर्नेछौँ। र आज हामी यो कुराहरूबाट आजको विषयमा हामी जानेछौँ, अनि त्यो चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ सबभन्दा महत्त्वपूर्ण कुरा, होइन? अनि त्यो चाहिँ आजको विषय भनेको चाहिँ सबभन्दा मुख्य कुरा चाहिँ पछि हामीले हेर्छौँ। यहाँनिर आजको विषयमा जाँदाखेरि तपाईँलाई मैले के जहाँबाट विश्वास सुरु हुन्छ, के अरे आशा सुरु हुन्छ, मैले त्यो कुरा तपाईँलाई भनेको थिएँ अघि सुरुमा, जहाँबाट आशा सुरु हुन्छ। अनि मैले त्यहाँ कहाँनिर पुऱ्याएँ, जहाँबाट आशा सुरु हुन्छ, वेयर होप बिगिन्स, त्यो विषयमा म अलिकति तपाईँलाई सिकाउन बताउन चाहन्छु। अनि वास्तवमा यो एक कलसी एक अध्यायको एकदेखि नौसम्म आठसम्म तपाईँलाई मैले पढेको थिएँ अघि, त्यसैले एक अध्यायको पाँच पद तपाईँलाई म पढ्न चाहन्छु, चार र पाँच पद भनौँ। अनि त्यो चार र पाँच पदमा, चार र पाँच पदमा यस्तो लेखिएको छ, चारमा, किनकि ख्रिस्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। त्यसैले यहाँनिर योभन्दा अगाडि अभिवादनको कुराहरू सबै उनले गर्छन् यहाँनिर। अनि एक पदको के अरे एक अध्यायको दुई पदमा नै तिमीहरूलाई चाहिँ अनुग्रह पिताबाट, परमेश्वर पिता हो, बाट अनुग्रह पुगोस्, अनुग्रह होस् भनेर, अनुग्रह र शान्ति भनेर आशिष दिन्छन्। त्यसपछि पावलले वास्तवमा कलसीका विश्वासीहरूको निम्ति धन्यवाद दिन्छन्, अनि तिनीहरूको बारेमा जुन रिपोर्ट उनले इपाफ्रासबाट सुनेको हुन्छ अनि त्यसको बारेमा उनले कुरा गरेका छन्। त्यसैले यहाँ हामीले सरसर्ती हेरेर यहाँबाट सिक्नुपर्ने कुरा हामी हेर्नेछौँ। अनि यहाँ तिन पदमा, एकको तिन पदमा, तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशु ख्रिस्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ। त्यसैले तपाईँलाई मैले सुरुमै अघि के भनेको थिएँ, पावल कलसीमा गएका छैनन् कहिले, तर त्यहाँ कलसीको विश्वासीहरूप्रति उनको कन्सर्न भन्छ, कन्सर्न भनेको चाहिँ वास्ता, प्रेम, तिनीहरूको बारेमा चासो यस्तो छ कि तिनीहरूको बारेमा जुन उनीहरूको आत्मिक जीवन, उनीहरूको कस्तो खालको अवस्था छ त्यो कुरो जानेर पावलले परमेश्वरलाई धन्यवाद दिन्छन्, पितालाई धन्यवाद चढाउँछौँ। अनि चार पदमा, किनकि ख्रिस्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौँ। किन परमेश्वरलाई धन्यवाद दिए भन्दाखेरि चाहिँ कलसीका विश्वासीहरूको विश्वास येशु ख्रिस्टमा र एकअर्काप्रतिको प्रेम। त्यसैले यहाँनिर प्रेम एकअर्काप्रतिको कुरा गर्दाखेरि तपाईँलाई प्रेमको बारेमा मैले योभन्दा पहिला धेरैचोटि भनेको छु, प्रेम फरक फरक किसिमको प्रेम हुन्छ, तर यहाँ प्रयोग गरिएको प्रेम चाहिँ परमेश्वरीय निस्वार्थ, निस्वार्थ प्रेम भनेर बुझ्नुपर्छ। अनि त्यो प्रेम एकअर्काप्रति होइन, हामीले यो पढ्ने बित्तिकै तपाईँ र मेरो मनमा के आउनु पर्यो, हामी एकअर्काप्रति कतिको प्रेम गर्छौँ। एकअर्का भनेको चाहिँ खालि मनपर्ने मेरो पक्षमा भएको व्यक्ति मात्र होइन, हरेक विश्वासी। अनि यहाँ पावलले चाहिँ कहिले नभेटेको मान्छेको बारेमा कुरा गर्दैछ यहाँनिर, त्यो प्रेमको बारेमा र विश्वासको बारेमा, जुन चाहिँ तिमीहरूका निम्ति स्वर्गमा राखिएको आशाको कारणले नै हो। अनि यहाँ स्वर्गमा राखिएको, त्यसैले यहाँनिर पहिलो कुरा चाहिँ यो तिनवटा शब्द जो यहाँनिर प्रयोग भएको छ बाइबलमा, धेरै ठाउँमा यो तिनवटा शब्दको बारेमा हामीले देख्दछौँ। पावलको एक प्रकारले यो तिनवटा शब्द चाहिँ एकदम मनपर्ने शब्द हो, किनभने अरू ठाउँमा पनि उनले भनेको छन्। अनि बाइबलको सिद्धान्तमा विश्वासीहरूको जीवनमा यो तिनवटा शब्दको धेरै महत्त्वपूर्ण कुरा हो, यो तिनवटा कुरा होइन, जुन चाहिँ विश्वास, आशा र प्रेम, विश्वास, आशा र प्रेम। त्यसैले यहाँनिर विश्वासको कुरा कहाँबाट आयो भन्दाखेरि, अनि प्रेम कहाँबाट आयो, विश्वास कहाँबाट आयो, प्रेम कहाँमा आयो। त्यसैले यहाँ पाँच पदमा मैले के पढ्दै थिएँ भन्दाखेरि, जुन चाहिँ चार पदमा चाहिँ के छ, विश्वास र सबै सन्तहरूप्रति तिमीहरूको प्रेम। सन्तहरू भनेको चाहिँ अरू विश्वासीहरू, सन्त भनेको चाहिँ परमेश्वरको सेवामा समर्पित विश्वासीहरू, सन्त होइन, अलग गरिएको व्यक्तिहरू भने चाहिँ परमेश्वरमा, परमेश्वरको मान्छे भन्ने बित्तिकै अलग गरिएको मान्छे भनेर बुझ्नुपर्छ। जस्तो पवित्रता भनेको छ नि होइन, पवित्रता बिना परमेश्वरलाई देख्न सकिँदैन। पवित्र हुने भनेको चाहिँ परमेश्वरको हुने भने हो। जो मान्छे परमेश्वरको होइन नि ऊ पवित्र होइन, जो मान्छे परमेश्वरको हो उसको जीवनमा परमेश्वरको स्थान पहिलो हुन्छ। यो कुरा चाहिँ हरेक विश्वासीले जान्नु पर्यो, जसको जीवनमा परमेश्वरको स्थान पहिलो हुन्छ उसको जीवन ज्योतिको जीवन हुन्छ, उसको परमेश्वरको सेवामा समर्पित हुन्छ। मण्डली भनेको चाहिँ पास्टर, अगुवा र त्यो वर्सिप लिड गर्ने मान्छेको मात्रै होइन, हरेक विश्वासीहरू मण्डलीको सदस्य भनेको चाहिँ अङ्गहरू हुन्। सो यो परमेश्वरको वचन हो। येशु प्रभुले घरिघरि भन्नुहुन्छ नि, कसैको सुन्ने कान छ भने त्यसले सुनोस्। अनि आज यो वचन हाम्रो लागि पनि, हाम्रो सुन्ने कान छ भने यसले सुन्नु पर्यो होइन, यसले सुन्नु पर्यो। त्यसैले यहाँनिर यो प्रेम र विश्वास, त्यसैले यो आशा, विश्वास, प्रेमको बारेमा अलिकति भन्न चाहन्छु। अनि यो स्वर्गमा राखिएको आशा जो पाँच पदमा छ, स्वर्गमा राखिएको आशा, यहाँनिर के छ, जुन चाहिँ तिमीहरूको निम्ति स्वर्गमा राखिएको आशा, हेभन्स स्वर्ग। अनि तर नेपालीको अनुवाद र तपाईँको यो जुन चाहिँ पहिलोचोटि जुन भाषामा पावलले यो पत्र लेखेका छन् ग्रिक भाषामा, त्यहाँ चाहिँ यो स्वर्ग भन्ने चाहिँ एउटा एक वचन भन्छ नि, सिङ्गुलर थिएन, हेभन्स ग्रिकमा चाहिँ प्लुरल स्वर्ग थियो, बहुवचन थियो। भनेको चाहिँ एउटा ठाउँको मात्रै, जुन चाहिँ हामीले यो स्वर्ग भन्ने बित्तिकै हामीलाई तुरुन्त के को याद आउँछ, यो जीवनपछि मरेपछि स्वर्ग जाने। हरेक मान्छेले किन यसुमा विश्वास गरे भन्छ, स्वर्ग जानलाई, मरेपछि स्वर्ग जाने। तर यहाँ अलिकति छुट्टै कुरा, परमेश्वरको वचनमा क्रिस्चियनहरूको लागि यसु प्रभुमा के छ हामीले बुझ्नुपर्ने हुन्छ, अनि त्यो कुरो महत्त्वपूर्ण कुराहरू हुन्। त्यसैले यसको कन्सेप्ट भनेको चाहिँ जस्तो विश्वास, आशा, प्रेम, यो कुन पहिला आउँछ, कसरी आउँछ, यो के हो, यो बुझ्न जरुरी छ। त्यसैले यो विश्वास भन्ने बित्तिकै अथवा आशा भन्ने बित्तिकै के हो, यो स्वर्गको कुरा, जो मरेपछि हामी जाने ठाउँको कुराले हामीलाई के गर्छ, विश्वास दिलाउँछ, त्यसले आशा दिलाउँछ। किनभने कुनै कुरा हुन लागेको छ भने त्यसको आशा गरिन्छ, त्यो आशा पक्का गर्यो भने विश्वास हुन्छ, त्यसमा भरोसा हुन्छ। त्यसैले यहाँ पावलले यी तीन शब्दहरू धेरै बाइबलको धेरै खण्डहरूमा प्रयोग गरेका छन्। अनि तपाईँलाई पहिलो प्रयोगको कुरा गर्दाखेरि थिस्लोनिकीमा प्रयोग भएको हामी पाउँछौँ। पावलले थिस्लोनिकी, पहिलो थिस्लोनिकी, पहिलो थिस्लोनिकी एकैछिन है, जहिले पनि मेरो यो उसमा पहिलो थिस्लोनिकीमा पावलले यसको बारेमा कति पद थियो, एकैछिन है, मेरो के भन्छ यो स्लाइड जहिले पनि फुस्किएको हुन्छ। एकैछिन है, म यहाँ खोजिरहेको छु, मेरो नोट पहिलो थिस्लोनिकी नोट लेखेको ठ्याक्कै खुस्केछ। पहिलो थिस्लोनिकी एक अध्यायको तीन पदमा यो विश्वास, प्रेम र आशाको बारेमा लेखिएको हामी देख्दछौँ। हाम्रो परमेश्वर पिताको सामुन्ने हाम्रो प्रभु येशु ख्रिस्टका ख्रिस्टमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौँ। त्यसैले यहाँनिर के छ भनेदेखि यो तिनटै शब्द यहाँ प्रयोग गरेको हामी पाउँछौँ। यसमा के छ, तिम्रो विश्वासको काम, पहिलो थिस्नु कि एकको तिनमा, पहिलो विश्वासको चाहिँ काम, विश्वास चाहिँ काम गर्नु पऱ्यो होइन, त्यसपछि प्रेमको परिश्रम, प्रेमले चाहिँ परिश्रम गर्छ, प्रेमले केही कुरा गर्छ, प्रेम भन्ने कुरा चाहिँ के भन्छ, निष्क्रिय हुँदैन, त्यो खालि हाम्रो चलन के छ भने कोही प्रति भावना गरेको चाहिँ प्रेम भनिठान्छ, होइन, प्रेम चाहिँ एक्सन हुन्छ, केही गरेको हुन्छ। कसैले प्रेम गर्छ भने के गर्छ, उसले उसको लागि केही गर्छ, मेहनत गर्छ, केही नोक्सान हुने काम गर्छ, केही खर्च गर्ने काम गर्छ, समय देला अथवा शक्ति देला अथवा अन्य किसिमले सहयोग पुऱ्याउला, प्रेम, नत्र प्रेम हुन सक्दैन, होइन। त्यस कारणले जसले कसैलाई प्रेम गर्छ उसले त्यो मान्छेको उप फाइदाको लागि, उन्नतिको लागि, उसलाई आशिष होस् भनेर, उसको जीवनमा बदलाव आओस् भनेर धेरै किसिमको कामहरू उसले गर्दछ। त्यस कारण पहिलो कुरा चाहिँ पावलले यो प्रेमको बारेमा तिनवटा शब्द चाहिँ पहिलो थिसलुनकी 1:3 तपाईँले यहाँ देख्नुहुन्छ। अर्को खण्डमा पावलले चाहिँ उल्लेख गर्छन् त्यो चाहिँ पहिलो कोरन्थी 13 सायद त्यो 13 होइन, पहिलो कोरन्थी 13 मैले नोट गरेको चाहिँ कहाँ गयो थाहा भएन। पहिलो कोरन्थी 13 अन्तिममा 13 के लेख्या छ भने, अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन् तर यिनमा सर्वोच्च चाहिँ प्रेम नै हो। विश्वास, आशा र प्रेम यिनमा सर्वोच्च चाहिँ प्रेम नै हो। यहाँनिर तिनवटा कुरा यहाँ पनि हामी देख्दछौँ। त्यसैले प्रेम, आशा, विश्वास, अनि वास्तवमा आज संसारमा परिवारको बिचमा, पति पत्नीको बिचमा अथवा छोराछोरी परिवारको बिचमा, दाजुभाइको बिचमा, मण्डलीमा, समाजमा, साथीहरूको बिचमा सबैभन्दा आवश्यक कुरा के हो त, साँचो प्रेम। हामीले भरोसा गर्न सकिने मान्छे कमी छन्, मानिसहरूलाई भरोसा गर्न सक्दैनौँ। कतिचोटि हामीले हाम्रो आफ्नो मान्छेलाई भरोसा गर्न नसक्ने अवस्था हुन्छ, किन, किनभने प्रेम हराएर गएको छ। हामीले तितसमा कि तिमोथीमा देख्छौँ नि, होइन, अन्तका दिनहरूमा प्रेम हराएर जान्छ, मान्छेहरू बनावटी हुन्छन्, आफ्नो स्वार्थको कुराहरू गर्छन्, होइन। तपाईँलाई थाहा छ धेरै जस्तो यो अनुभव, तपाईँले केही मद्दत गर्नुभएको छ, मान्छेहरूलाई सहायता गर्नु कोसिस गर्नुभएको छ भने जसलाई तपाईँले सबभन्दा बढी मद्दत गरेका छ नि त्यो मान्छेले तपाईँको खुट्टा खनिरहेको हुन्छ। त्यो किनभने यो संसारमा प्रेम छैन, तर ख्रिस्टमा विश्वास गर्ने मान्छेहरूमा सिन्सियर भनेको चाहिँ त्यो पक्का प्रेम हुन्छ। जसरी कलसीको विश्वासीहरूको उनीहरूको विश्वास र उनीहरू एकअर्काप्रतिको प्रेम, येशु ख्रिस्टमा विश्वास, एकअर्काप्रतिको प्रेम, येशु ख्रिस्टमा विश्वास चाहिँ निष्कपट विश्वास भनेर पहिलो तिमोथी 1:5 हामीले हेरेको थियौँ, निष्कपट विश्वास। त्यो विश्वास चाहिँ त्यतिखेर साँचो हुन्छ जतिखेर निष्कपट हुन्छ। भनेको मतलब तपाईँले कसलाई विश्वास गर्नुहुन्छ भने शङ्का गर्नुहुन्न, तपाईँले आफ्नो जीवन पुरै सुम्पिदिनुहुन्छ। त्यस कारणले यहाँनिर यो विश्वास र प्रेम, प्रेमको चाहिँ एकदम ठुलो खाँचो छ। त्यसैले तपाईँ मान्छेहरूलाई सुसमाचार सुनाउन चाहनुहुन्छ, तपाईँको परिवार अथवा अरू मान्छेहरू ख्रिस्टमा आओस् भनेर तपाईँले कहिल्यै इच्छा गर्नुभएको छ? एउटा कुरा तपाईँलाई म भन्छु, जुन कुरा आज हामीले हेर्छौँ सबभन्दा महत्त्वपूर्ण कुरा, पछि अर्को खण्डमा हामी हेर्नेछौँ परमेश्वरलाई प्रेम गर्ने कुरा सबभन्दा महत्त्वपूर्ण कुरा। अनि तपाईँ र मैले परमेश्वरलाई प्रेम नै गरेको छैन भने तपाईँले परमेश्वरलाई चिनेको छैन। तर तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँको जीवनमा त्यसको प्रमाण हुन्छ, फल हुन्छ, बुझ्नुहुन्छ? त्यसैले आज हामीले जाँचौँ तपाईँले परमेश्वरलाई प्रेम गरेको छ भने के हुन्छ, तपाईँको जीवनमा त्यसको प्रभाव हुन्छ, तपाईँको जीवनमा त्यसको फल हुन्छ। कसैले पनि प्रेम गरेको छ भनेदेखि ख्यालठट्टाको मान्छे हुँदैन। अरू मान्छेलाई प्रेम गर्ने कुरा कहाँबाट आउँछ, परमेश्वरलाई प्रेम गर्ने कुराबाट आउँछ। यसो के अरे पावलले के भन्छ दोस्रो कोरन्थीमा, परमेश्वरको प्रेमले बाध्य गराउँछ, ख्रिस्टको प्रेमले बाध्य गराउँछ। ख्रिस्टले त हामीलाई यस्तो प्रेम गर्नुभयो, होइन, रोमी 5:8 हेऱ्यो भने के छ, परमेश्वरले हामी तर्फको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। सो आज तपाईँलाई एकदम ध्यान दिएर सुन्नलाई म भन्न चाहन्छु यो कुराको बारेमा, यो प्रेम, विश्वास र आशा, जो कलसीका विश्वासीहरूको बारेमा पावलले यहाँ कुरा गर्दै गर्दाखेरि प्रेम र विश्वास अनि यसमा सर्वोच्च चाहिँ प्रेम होइन वास्तवमा पहिलो तिमोथी 3 अध्यायको के अरे पहिलो कोरन्थी 13 अध्यायको सुरुमै के छ आफ्नो जीवन नै बलिदान दिएर भयभरको सम्पत्ति सम्पै दिएर कसैलाई प्रेममा त्यो त दिन सक्दैनौ बलिदान पनि गर्न सक्दैनौ तर त्यो प्रेम बिनाको छ भने त्यो झ्याम्टा झटझट गरे केही मतलब छैन त्यसको बुझ्नुहुन्छ यो परमेश्वरको वचन हो तपाईँ र मैले घुँडा टेकेर प्रभुको अगाडि आफैलाई सोध्न जरुरी छ हरेकले कि म परमेश्वरलाई प्रेम गर्छु त्यसो भए आज बिहानदेखि अहिलेसम्म अथवा गएको हप्ताभरि मैले के गरेँ जहाँ चाहिँ परमेश्वरको प्रेम देखियो त्यसैले वास्तवमा आज संसारमा यस्तो खालको प्रेम जुन चाहिँ पक्का साँचो प्रेम हुन्छ निस्वार्थ कहिल्यै नरोकिने कुनै शर्त नभएको अनि यहाँ कलसीमा पावल प्रष्ट पार्छन् यस्तो प्रेम केवल निष्कपट विश्वासबाट आउँछ अनि तपाईँलाई मैले अघि पहिलो तिमोथीको कुरा गरेको थिएँ हामीले पहिलो तिमोथी अध्ययन गरिरहेछौँ पहिलो तिमोथी सिद्धिएर अब दोस्रो तिमोथीमा अब सुरु हुन लाग्छ पहिलो तिमोथीमा तपाईँले हेर्नुभयो भने 1:5 म पढ्न चाहन्छु अनि एकदमै महत्त्वपूर्ण पद यहाँनिर 1:5 पहिलो तिमोथीमा यहाँ के लेखेको छ भने हाम्रो आज्ञाको लक्ष्य चाहिँ प्रेम हो अनि यहाँनिर के छ आज्ञाको लक्ष्य प्रेम हो आज्ञा पालन हामीले गर्नुपर्ने चाहिँ आज्ञा पालन परमेश्वरको आज्ञा जब पालन गर्छौँ नि परमेश्वरको शक्ति हामी देख्छौँ आज्ञा पालनबाट चाहिँ के हुन्छ परमेश्वरको हातलाई हामीले काम गर्न दिन्छौँ उहाँको शक्तिलाई काम गर्न दिन्छौँ त्यसकारण यहाँनिर के छ आज्ञा पालनको लक्ष्य चाहिँ प्रेम हो जो शुद्ध हृदय र असल विवेक र निष्कपट विश्वासबाट आउँछ विवेकको कुरा आयो हृदयको कुरा आयो विश्वासको कुरा आयो त्यसैले यहाँ विश्वास ख्रिस्ट येशूमा सो प्रेम चाहिँ निष्कपट विश्वास मात्रै होइन तर उसको विवेक शुद्ध हुनु पऱ्यो हृदय शुद्ध हुनु पऱ्यो जसको हृदय शुद्ध छ ऊ के हुन्छ ऊ ज्योतिमा हिँड्छ उसले चाहे शत्रु नै भए पनि कसैको खराबी सोच्दैन कसैको खराबी गर्दैन शत्रुप्रति पनि उसको के हुन्छ भलाइको प्रार्थना गर्छ सहायता पुर्याउँछ खराब गर्दैन जो मान्छे शत्रुप्रति पनि खराब गर्न थाल्छ नि त्यो परमेश्वरको आत्माबाट चाहिँ हुँदै हुँदैन त्यही कुरो तपाईँलाई म क्लियर भन्न चाहन्छु अनि पछिको खण्डमा हामीले त्यो पहिलो युहन्नाको पत्रहरूबाट हामी त्यो कुराहरू अहिले हेर्नेछौँ सो हामीले ती तीन न्यानो शब्दहरू जुन शब्दहरू अहिले भर्खरै विश्वास प्रेम र आशा यो एकअर्कामा एकदमै सम्बन्धित छन् त्यसको बारेमा तपाईँलाई अलिकति क्लियर बताउन चाहन्छु तपाईँले विश्वास गर्नुहुन्छ कि तपाईँको आशा साँच्चीकै आशा हो तपाईँ निश्चय हुनुहुन्छ त्यो आशामा अनि के तपाईँको प्रेममा तपाईँ सक्षम हुनुहुन्छ साँचो प्रेम छ जसरी कलसीका विश्वासीहरूको एकअर्काप्रतिको प्रेम देखेर पावलले परमेश्वरलाई धन्यवाद दिए त्यसैले यी तीन कुराहरूले साँचो क्रिस्चियन को हो कस्तो हुन्छ भन्ने कुरा हामीलाई एउटा चिन्हको रूपमा दिन्छ आशा विश्वास र प्रेम यो तिनवटा कुराले चाहिँ हामी पक्का ख्रिस्टलाई चिनेको येशूको चेला हो कि होइन त्यसको प्रमाण दिन्छ बुझ्नुहुन्छ त्यसको प्रमाण दिन्छ द मार्क अफ अ ट्रु क्रिस्चियन साँचो क्रिस्चियनको मार्क चाहिँ विश्वास आशा र प्रेम त्यसैले साँचो इसाई भएको कुराको चिन्ह अथवा प्रमाण चाहिँ तपाईँ र ममा निष्कपट विश्वास हुन्छ अनि जीवित आशा हुन्छ तपाईँले पहिलो पत्रुस 1:3 हेर्नुभयो भने जीवित आशा येशू ख्रीष्टमा जीवित आशाको निम्ति हामीलाई बोलाइएको भनेर त्यहाँनिर पत्रुसले भन्छन् जीवित आशा होइन जीवित आशाको कुरा त्यहाँ छ त्यसैले निष्कपट विश्वास जीवित आशा अनि जीवित आशाले के गर्छ तपाईँ र मलाई चाहिँ प्रेमको निम्ति प्रेरणा दिन्छ आशा पक्का हुन चाहिँ विश्वास हुनु पऱ्यो जस्तो कसैले मलाई केही दिन्छ कि भनेर मैले आशा गरिराखेँ भने मलाई विश्वास गर्ने कारणै छैन भने त्यो आशाले मलाई केही गर्दैन, आनन्द दिँदैन। तर जब विश्वास हुन्छ नि, विश्वास हुनलाई त्यो जुन कुरामा विश्वास गर्ने त्यो साँचो हुनु पर्यो, होइन? त्यसैले विश्वास अनि प्रेम, साँचो प्रेम चाहिँ त्यो आशा र विश्वासको प्रेरणाबाट आउँछ। जब हाम्रो विश्वास साँचो हुन्छ, हामीमा प्रेम गर्ने प्रेरणा आउँछ। त्यसैले तपाईँ प्रेम गर्नुहुन्छ एकअर्कालाई अथवा परमेश्वरलाई भनेदेखि तपाईँको विश्वास पक्का छ। जसले परमेश्वरलाई पक्का विश्वास गर्छ उसले के गर्छ? आज्ञा पालन गर्छ। जसले आज्ञा पालन गर्छ उसले के गर्छ? जे जे कुरा उसको जीवनमा परमेश्वरको महिमाको लागि गर्नुपर्ने हो त्यो गर्छ, होइन? जस्तो मण्डलीमा सङ्गतिमा भेला हुने कुरालाई मान्छेले सम्झाइराख्नु पर्दैन, यो त वचनमा छ नि। हामीले एकअर्कामा भेला हुनुपर्छ भनेर हिब्रु 10:25 छ। भेला हुँदाखेरि के गर्ने? एक्लै अर्कालाई असल काम गर्न र प्रेम गर्न प्रोत्साहन दिने, उत्साह दिने, प्रेम गर्न सल्लाह दिने, बुझ्नुहुन्छ? साँचो प्रेम। त्यसैले त्यो आशा अथवा विश्वास चाहिँ कहाँ पाइन्छ? सुसमाचार, येशु ख्रिस्टको सुसमाचारमा हामीले आशा पाउँछौँ। किनभने त्यो सुसमाचारले चाहिँ येशुको बारेमा हामीलाई बुझाउँछ, होइन? विश्वास कहाँबाट पाइन्छ? विश्वास र आशा कहाँबाट आउँछ? सुसमाचारमा, येशुको सुसमाचारमा हामीले विश्वास र आशा पाउँदछौँ। निष्कपट विश्वास छ भने हामी प्रेममा वृद्धि हुन्छौँ। हाम्रो प्रेम चाहिँ साँचो प्रेम हुन्छ, खोट बिनाको प्रेम हुन्छ, निस्वार्थ, निस्वार्थ, असीमित प्रेम हुन्छ। कसैले भनेका छन् होप इज द रुट, कसैले भनेको एउटा कुरा भनाई म यहाँ तपाईँलाई भन्न चाहन्छु, होप इज द रुट अफ फेथ। आशा भनेको चाहिँ विश्वासको जरा हो भने, मतलब जब कुनै कुरामा आशा गरिन्छ नि त्यसपछि त्यो जरा भयो अनि विश्वास चाहिँ त्यसको रुख जस्तो भयो, बुझ्नुहुन्छ? जरा चाहिँ आशा भयो, किनभने आशा बिना विश्वास हुँदैन। अनि त्यो रुखबाट चाहिँ के हुन्छ? फल फल्छ, त्यो चाहिँ प्रेम भयो। त्यसैले जरा, रुख, फल, त्यो के भयो? त्यो चाहिँ आशा, विश्वास, त्यसपछि फल। जरा, के अरे, आशा, विश्वास, प्रेम। त्यसैले आशा, विश्वास, प्रेम, होप इज द रुट, फेथ रुट अफ फेथ, फेथ इज द प्लान्ट अथवा एउटा बोट हो, एन्ड लभ इज द फ्रुट अफ द प्लान्ट, प्रेम चाहिँ त्यो बिरुवाको फल भयो। तपाईँहरू मेरो जीवनमा यो तिनवटा कुरा जरुरी छ। त्यही कुरो पावलले 1 Corinthians 13:13 भनेको छ, त्यसमा नि सर्वश्रेष्ठ चाहिँ प्रेम। कुनै पनि व्यक्ति पक्का क्रिस्चियन आशा बिना अथवा विश्वास बिना हुन सक्दैन, तर आशा र विश्वास छ भने फल पनि लाग्छ। बोटै छैन भने फल कहाँबाट आउँछ? जरै छैन भने बोट कहाँबाट आउँछ? बुझ्नुहुन्छ? यो महत्त्वपूर्ण कुरा, सिम्पल, हरेक क्रिस्चियनलाई। त्यसैले यी सबै कुराको जग चाहिँ आशा हो। त्यो जग चाहिँ कहाँ बसालिन्छ? सुसमाचार। सुसमाचार भनेको चाहिँ येशु ख्रिस्टको बारेमा जुन कुरा हामी सुन्छौँ, येशु ख्रिस्टको बारेमा होइन, जुन कुरा हामी सुन्छौँ। यहाँ प्रश्न उठ्छ कि आशा कहाँबाट आउँछ? आशा के हो? वास्तवमा आज संसारलाई साँचो आशाको खाँचो छ। कुनै आशा छैन भनेदेखि मानिसले जिउने इच्छा गर्दैन। तपाईँले कहिलेकाहीँ धनी मान्छे, ठुलो मान्छे, जवान मान्छे आत्महत्या गरेर पाउनुहुन्छ नि, किनभने उसको जीवनमा यति दुःख हुन्छ कि उसले जिउने कुनै अर्थै देख्दैन, किनभने उसको आशा हराउँछ। जब मान्छे निराश हुन्छ नि, केही न केही आशाले मान्छे, संसारिक आशा भए पनि आशाले मान्छे जिउँछ। कतिचोटि मान्छेको आशा सय आशा हुँदैन, संसारिक मात्रै, धनी हुने, भोगविलास गर्ने, नाम कमाउने, इज्जत कमाउने, तर यहीँ यो संसारसँगै पग्लेर जान्छ, डढेर जान्छ, काम लाग्दैन। तर जुन आशाको कुरा हामी गरिरहेका छौँ, यो अनन्तसम्म रहने, आज सुरु हुने पछिसम्म। जब हामी आशा रहित हुन्छौँ, हामीलाई जिउन मन पर्दैन, जिउनुको मतलब छैन। आशा कसरी उत्पन्न हुन्छ भन्ने प्रश्न गर्दाखेरि पावल प्रष्ट भन्छन्, सुसमाचारले आशालाई जगाउँछ। त्यसैले कलसीको एक अध्यायको पाँच र छमा हामीले भर्खरै पढेको कुरा के थियो? कलसी एकको पाँच र छमा जुन चाहिँ तिमीहरूका निम्ति स्वर्गमा राखिएको आशाको कारणले नै हो, यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन अर्थात् सुसमाचार सुनेका छौ। यो आशा जो स्वर्गमा राखिएको छ त्यो कहाँबाट सुन्यो? सत्य सुसमाचारबाट। कलसीका मान्छेहरूलाई इपाफ्रासले येशु ख्रिस्टको बारेमा सुनाए, जुन चाहिँ सुसमाचार हो। ख्रिस्ट येशु संसारमा आउनु भएको, मानिसहरूको लागि जिउनु भएको, उहाँको जीवन सुसमाचारको पुस्तकहरूमा छ। उहाँ मर्नु भएको मान्छेको पाप बोक्नलाई, गाडिनु भएको, त्यसपछि मृत्युलाई जितेर पापको दण्ड तिरिसकेर जीवित भएर बौरी उठ्नु भएको। अनि त्यति मात्र होइन, उहाँले के भन्नुभएको छ? अब उहाँमा विश्वास गर्नेहरू, यो भन्न एक अध्यायमा के छ, बाह्र पदमा, उहाँलाई विश्वास गर्ने र उहाँलाई ग्रहण गर्नेहरू चाहिँ परमेश्वरको छोराछोरीको हक पाउँछन्। अनि योहन्ना एकको तेह्रमा उनीहरू परमेश्वरको आत्माबाट जन्मिन्छन्, उनीहरू नयाँ मान्छे हुन्छन्, उनीहरू स्वर्ग जाने मान्छे, उनीहरू चाहिँ यो संसारको लागि मात्रै हुन्, अब स्वर्गीय नागरिक परमेश्वरको छोराछोरी हुन्छन्। त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसकारणले यो एकदमै खुसीको खबर हो कि कुनै पनि व्यक्तिले आज यो साँचो आशा अनि त्यसमाथि विश्वास र प्रेममा बढ्न चाहन्छ भने येशु ख्रिस्टमा जानुपर्छ। वास्तवमा सुसमाचार मानिसहरू जो हारेका हुन्छन्, जो एकदम निराश हुन्छन्, जो अब रित्तो छन्, कुनै आशा छैन, कहिलेकाहीँ उनीहरूको शारीरिक अवस्थाले, कहिलेकाहीँ आर्थिक अवस्थाले, कहिलेकाहीँ समाजको अवस्थाले, धेरै जस्तो मण्डलीमा कस्ता मान्छे पाइन्छन् जसले आशा गुमाएका छन्, अनि ख्रिस्टलाई पाएर के हुन्छ? उनीहरूमा आशा जाग्छ, उनीहरूमा जीवन सुरु हुन्छ, नयाँ जीवन। बुझ्नुहुन्छ? यो चाहिँ खुसीको कुरा हो। तपाईँसँग खुसीको खबर छ यदि तपाईँ साँचो क्रिस्चियन हुनुहुन्छ भने। तपाईँले के गर्दै हुनुहुन्छ त्यो खुसीको खबर? जसको छैन उसलाई दिनुभएको छ। मान्छेले म चाहिँ क्रिस्चियन भनेर मात्र पुगेन नि, उसमा फल हुनु पऱ्यो नि, प्रेम, उसमा आशा हुनु पऱ्यो, उसमा विश्वास हुनु पऱ्यो, उसमा जीवन हुनु पऱ्यो, ऊ मण्डलीमा सक्रिय हुनु पऱ्यो, परमेश्वरको सेवामा महिमित महिमा गर्नलाई अगाडि बढ्नु पऱ्यो। जो मान्छे त्यो गर्न सकेका छैन, मलाई लाग्छ उनीहरूले सायद परमेश्वरको आत्माको अनुभव गरेका छैन। त्यस कारण तपाईँसँग जोसँग यो सुसमाचार छ, सन्देश छ, क्रिस्चियनै भनेकाहरूलाई सुनाउनु पर्छ ताकि उनीहरूमा यो जाग छ, यो आशा र यो विश्वास जाग छ, अनि उनीहरू सुसमाचारद्वारा यो आशा र विश्वासमा आकर्षण हुन्छन्। अनि त्यसपछि उनीहरू मान्छे सफल भएर परमेश्वरको पछि लाग्दैनन्। कतिचोटि येशु प्रभुले भन्नुहुन्छ नि, धनी मान्छेलाई स्वर्ग जान चाहिँ इँट के अरे उँटलाई सियोको नाथ्रीमा पस्न जस्तै गाह्रो हुन्छ। हामी क्रिस्चियनहरू पनि कहिलेकाहीँ धन सम्पत्ति बढ्ता हुँदै गयो भनेदेखि सायद परमेश्वरलाई भुल्ने, घमण्डी हुन थाल्छौँ। अनि त्यो कुरो हामीले पहिलो तिमोथी छ अध्यायको अन्तिमतिर हेरेको थियो, 19:18-19। त्यसैले जो कमजोर छ, जो रित्तिएको छ, जो हारिराखेको, जो सबै कुराबाट निराश भएको छ, येशु ख्रिस्टमा गयो भने उसले आशा पाउँछ, किनभने परमेश्वरले उसलाई शक्ति दिनुहुन्छ, उसलाई विश्वास आशा दिनुहुन्छ। त्यसैले सुसमाचारले उनीहरूलाई जीवित आशा दिन्छ, जिउने आशा मात्रै होइन, उद्देश्य दिन्छ, यो जीवनको लागि मात्रै होइन, आउनेवाला जीवनको। कुनै कुराले उनीहरूलाई त्यस्तो आशा दिन सक्दैन, केवल सुसमाचार, केवल येशु ख्रिस्टले मात्र यस्तो खालको आशा दिन सक्नुहुन्छ। येशुको बारेमा सुनेर उहाँको जन्म, उहाँ कसरी संसारमा जन्मिनुभयो, येशु ख्रिस्टको बारेमा सुसमाचार भन्दाखेरि येशु संसारमा मुक्तिदाता भएर आउनुहुन्छ भन्ने कुराको बारेमा के सन्देश छ? धेरै मान्छेहरू येशुको पर्खाइमा थिए। जेरुसलेममा, बेतलेहेममा येशु जन्मिनुभन्दा अगाडि मान्छेहरू पर्खाइमा थिए। पुरानो नियममा 700 वर्षभन्दा पनि अगाडि येशु प्रभु एउटा बालकको रूपमा जन्मिनुहुन्छ, बेथलेहेममा जन्मनुहुन्छ अनि मानिसहरूको पापको निम्ति उद्धारकर्ता हुनुहुन्छ, यो सब कुरा थियो नि होइन। त्यसैले येशु ख्रिस्टको जन्मको बारेमा, उहाँको जीवनको बारेमा, उहाँले कस्तो खालको शिक्षा दिनुभयो, कस्तो जीवन जिउनुभयो, उहाँले के भन्नुभएको छ, बाटो सत्य र जीवन म हुँ। तपाईँसँग छ त्यस्तो जीवन? तपाईँसँग छ त्यो फल प्रेम? यदि तपाईँ साँच्ची नै ख्रिस्टलाई आफ्नो जीवन बनाउनु भयो भने तपाईँमा त्यो फल हुन्छ। अनि येशूको मृत्युको बारेमा, येशूको जन्मको कुरा गर्दै गर्दाखेरि अहिले हामीले भजन गाउँदै थियौँ क्रिसमसको नजिक येशू प्रभु जन्मिएको बारेमा, होइन? आहो कति रमाइलो खुसीको दिन आयो, मुक्तिदाता प्रभुको बेथलेहेममा जन्म भयो। किन खुसी? किनभनेदेखि पापबाट, अधर्मबाट, जकडिएका शैतानबाट, पिसे लिएका, पापको कारणले परमेश्वरको दण्ड भएको लागि तयार भएका मान्छेहरूको लागि उद्धार गर्ने उद्धारकर्ताको रूपमा येशू प्रभु आउनुभयो। उनीहरूको पाप आफ्नो शरीरमा बोकेर उहाँ मर्नुभयो अनि उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभयो। येशूमा विश्वास गरेर हामीले सबै पापबाट क्षमा पाउँछौँ। अनि जो मान्छे रित्तो छ, जो मान्छे आशा रहित छ, जो होपलेस भन्छ नि छ होइन, त्यो व्यक्तिलाई उहाँले आशा दिनुहुन्छ, जीवन दिनुहुन्छ। अनि मान्छे क्रिस्चियन हुन्छन्। अनि कतिचोटि समस्या के छ तपाईँलाई थाहा छ? मान्छेहरू क्रिस्चियन हुन्छन्, तपाईँले आफ्नो ब्याकग्राउन्ड याद गर्नुहोस्, तपाईँले कुन दिन येशु प्रभुलाई विश्वास गर्नुभयो, त्यो विश्वासले तपाईँलाई नयाँ आशा ल्यायो, जगायो, तपाईँको विश्वास निष्कपट भयो। त्यसकारणले कतिचोटि मान्छेहरूको जीवनमा यो फल देखिँदैन, सक्रिय देखिँदैन, प्रभुको निम्ति समर्पित देखिँदैन, मान्छेहरूलाई सुसमाचार सुनाउने जोस उनीहरूमा छैन, किनभने उनीहरूले परमेश्वरलाई अनुभव गर्न पाएका छैनन्। सुसमाचारलाई फेरि सुन्नुहोस्, घुँडा टेकेर येशू प्रभुको अगाडि आफैलाई समर्पण गर्नुहोस्, उहाँले तपाईँलाई त्यो सबै कुराको अनुभवमा ल्याइदिनुहुन्छ। तपाईँको जीवनमा कहिले भयो यस्तो कुरा? विश्वास र आशाले चाहिँ हामीलाई साँचो त्यो पवित्र निस्वार्थ प्रेमको प्रोत्साहन गर्दछ, अरूलाई प्रेम गर्ने आत्माको शक्ति हामीलाई उहाँले दिनुहुन्छ। अनि तपाईँलाई मैले कलसी 1:8 पढ्न चाहन्छु, या 7-8 तपाईँलाई पढ्न चाहन्छु। 7-8 के छ भन्दाखेरि, जुन कुरा तिमीहरूले हाम्रो प्रिय सङ्गी दास इपाफ्रासबाट सिक्यौ, तिनी हाम्रो पक्षमा ख्रिस्टका एक विश्वासी सेवक हुन्, तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्। इपाफ्रासले कलसीमा सुसमाचार सुनाएर मण्डली स्थापना गरे। हामीले अर्को क्लासहरूमा, अर्को वचनहरूमा, के अरे हप्ताहरूमा सिक्नेछौँ कि इपाफ्रासले कसरी विश्वास गरे एफिसीमा पाउलको प्रचार सुनेर, त्यसपछि कलसी, लाउडेसिया, त्यसपछि हिरापोलिस, तीन ठाउँमा सुसमाचार सुनाएर चर्च सुरु गर्छन्। अनि यो के भन्छ, इपाफ्रासले जुन सुसमाचार सुनाए त्यो कुराले कलसीका मान्छेहरू परिवर्तन भएका छन्। त्यसैले उनीहरू येशूमा सुसमाचार सुनेर विश्वास गरे, विश्वासले आशा उनीहरूमा जागेको छ, त्यसपछि आशाले प्रेमलाई प्रोत्साहन गर्छ, त्यसकारण उनीहरूले एकले अर्कालाई परमेश्वरीय प्रेमले प्रेम गर्दछन्। त्यो प्रेमको शक्ति, यो हामीले यहाँ 8 तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताएका छन्। कलसीको पुस्तकमा पवित्र आत्माको बारेमा उल्लेख गरेको पद एउटा यही मात्रै हो, तर कलसीका विश्वासीहरू पवित्र आत्माको शक्तिमा भएको प्रेम एकअर्कालाई गर्थे। त्यो कुरो इपाफ्रासले पावललाई बताएको छ, जुन कुराले पावल उत्साहित भएर परमेश्वरलाई धन्यवाद दिइरहेछ। तपाईँ र मेरो प्रेम एकअर्कामा पवित्र आत्माको शक्तिमा छ? तपाईँ र ममा पवित्र आत्माको शक्तिद्वारा प्रेम हुनलाई पहिला कुरा तपाईँ र म पक्का ख्रिस्टको हुनुपर्छ, परमेश्वरको हुनुपर्छ। यो कुराले यसरी अझ अरूप्रति प्रेम जगाउँछ। अनि कसरी हामीले एकको पाँचमा यो वाक्य हेरेका थियौँ, स्वर्गमा राखिएको आशाको कारणले नै हो। अनि तपाईँलाई मैले अघि सुरुमै भने त्यो स्वर्ग भनेको चाहिँ कतिजना मान्छेहरूले चाहिँ विश्वासी हुने चाहिँ स्वर्ग जानलाई, तर सुसमाचारमा स्वर्ग मरेपछि यो शरीर पछि मरेपछि स्वर्ग जाने मात्रै होइन, आज तपाईँ र मेरो जीवनमा स्वर्ग हुन्छ। त्यस कारण मैले अघि सुरुमै भनेको थिएँ यो पाँच पदको यो स्वर्ग भन्ने शब्द तपाईँले ग्रिकमा हेर्नुभयो भने प्लुरलमा छ, बहुवचनमा छ, जुन चाहिँ तिमीहरूको निम्ति स्वर्गमा राखिएको आशा, त्यहाँ हेभन्स स्वर्गहरूमा। त्यस कारण भनाइको मतलब जसले येशूमा विश्वास गर्छ तुरुन्तै अहिले नै उसको वरिपरि स्वर्ग हुन्छन्। अनि तपाईँलाई मैले एफिसीमा पढेँ भने यो कुराहरू तपाईँले त्यहाँ पाउनुहुन्छ। एफिसी दुई अध्यायमा, एफिसीमा यसरी लेखेको छ त्यो स्वर्गको कुराहरू, होइन स्वर्गको कुराहरू एफिसीमा कसरी बुझ्ने। त्यस कारण यहाँनिर के छ भनेदेखि, कुनै विश्वासीहरू चाहिँ खालि शरीरमा मरेपछि अनि स्वर्ग जाने, जस्तो हाम्रो कतिजना मान्छेहरू शरीरबाट प्रभुमा सुत्नु भयो, मेरो बुवा मुवा सुत्नु भयो, उहाँ स्वर्ग जानुभयो। तर यहाँनिर बुझ्नुपर्ने कुरा, कुनै पनि क्रिस्चियन शरीरमा मरेपछि मात्रै होइन कि विश्वासद्वारा नयाँ जन्म लिएपछि स्वर्गीय स्थानमा बसालिन्छ अहिले नै, अनि त्यसले तपाईँ र मलाई जीवित आशा दिन्छ। त्यो आशामा पवित्रता आउँछ, सत्यता आउँछ, अनि प्रेम आउँछ, गहिरो प्रेम त्यसमा आउँछ। त्यस कारण त्यो कुरो तपाईँहरू मैले बुझ्नुपर्छ। यहाँनिर यो स्वर्गीय आशाको बारेमा यहाँ एफिसीमा यस्तो लेखेको छ, एफिसी दुईको पाँचमा, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। एफिसी पापमा मरेको भए तापनि हामीले ख्रिस्टमा जीवित भयौँ पहिलो कुरा, अनि हाम्रो उद्धार चाहिँ अनुग्रहमा सित्तैमा परमेश्वरबाट भयो, हामीले केही गरेर भए होइन है। त्यसपछि एफिसी दुईको छमा के छ, र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नु भयो। यहाँ के छ, अहिले यो हामी मरे शरीरमा मर्या छैन नि, तर हामीले उद्धार पाएपछि के भयो, हामीलाई ख्रिस्टसँगै परमेश्वरले उठाउनु भयो, अनि हामी हाम्रो आत्मा चाहिँ, हाम्रो हृदय चाहिँ, हामी अहिले नै यो के भन्छ भने स्पिरिचुअल रियलम भन्छ अङ्ग्रेजीमा, आत्मिकी स्थान, आत्मिकी कुराहरू, आत्मिकी स्वर्ग, आत्मिकी राज्यको कुराहरू, होइन त्यो स्पिरिचुअल आत्मिकी रूपमा, त्यो आत्मिकी राज्य छ, शारीरिक राज्य छ। तपाईँहरू म शरीरमा जिउँछौँ, एकअर्काले गरेको कुरा शरीरमा देख्छौँ, एकअर्काले दिएको कुरा शरीरमा लिन्छौँ, होइन, तर क्रिस्चियनको लागि शरीर मात्रै छैन, आत्मा पनि छ, आत्मिकी राज्य छ हामीमा। यसो प्रभुद्वारा परमेश्वरको राज्य, त्यो आत्मिकी राज्य सुरु भएको छ। तपाईँहरू म अहिले नै परमेश्वरको राज्यमा छौँ, अनि त्यो राज्यमा चाहिँ हामी उहाँसँग, हामीलाई उहाँले उठाउनु भएर हामी स्वर्गीय स्थान भनेको चाहिँ जहाँ परमेश्वर हुनुहुन्छ हाम्रो वरिपरि नै, ख्रिस्ट येशूसँग बसाल्नु भयो, होइन। त्यसपछि यहाँनिर सातमा के छ, एपिसी दुईको, यो चाहिँ ख्रिस्ट येशूमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। त्यसैले यो कुरो तपाईँहरू मैले, त्यसैले यहाँ आशाको कुरा गर्दाखेरि चाहिँ खालि स्वर्ग मरेपछि जाने आशा होइन कि अहिले नै हामी परमेश्वरसँग हुने आशा। त्यसैले यो आशा प्रेम, त्यो जब त्यस्तो खालको आशा हुन्छ तपाईँ ख्याल ख्याल गर्नुहुन्न नि। तपाईँ खालि, कतिजना मान्छेहरूले के गर्छ, क्रिस्चियन हुने पनि एउटा आफ्नो भौतिक विकासको एउटा माध्यम बनाउँछ, धन कमाउने माध्यम बनाउँछ, नाम कमाउने माध्यम बनाउँछ, अनि त्यस्तो मान्छेहरू मण्डलीतिर आउँदाखेरि उसले जसरी पनि अरूलाई हटाएर आफू अगाडि बढ्न प्रयास गरे हुन्छ, एकछिन नै थाहा हुन्छ। तर जो मान्छे परमेश्वरमा पक्का हुन्छ नि, उसले त्यो कहिले खोज्दैन, उसलाई नामको मतलब छैन, उसलाई परमेश्वरको महिमाको मतलब छ, प्रशंसा गर्ने कुराको मतलब छ, ऊ त परमेश्वरमा प्रयोग हुन चाहन्छ, कि उसमा त ख्रिस्ट अहिले हुन्छ नि, ऊ स्वर्गीय स्थानमा अहिले बसालिएको छ नि। त्यही कारणले विचार गर्नुहोस्, जब कोही मान्छे संसारिक पद, संसारिक अधिकार, संसारिक विकास खोजिराखेको छ ख्रिस्टमा, मण्डलीमा, होसियारी हुनुहोस्। त्यही कारण त्यस्तो खालको मान्छे चाहिँ परमेश्वरको आत्मा होइन, शैतानको आत्माबाट सञ्चालित हुन्छ भनेर हामी भन्न चाहन्छौँ, त्यस्तो खालको मान्छे। त्यसैले यी कुराले हामीलाई कसरी अरूप्रति प्रेम जगाउँछ, अनि यहाँनिर त्यसैले स्वर्गको कुरा हामीले गरौँ, विश्वासमा तिमीहरूले अघि नै सत्यको वचन अर्थात् सुसमाचारमा सुनेका छौ भनेर यहाँनिर पाँच पदमा, अनि छ पदमा के छ, यो सुसमाचार तिमीहरू कहाँ आएको छ अथवा इप्याफ्रासले सुनाएको छ कलसीको विश्वासीहरूकोमा, होइन, यो वाक्यले यस जीवनको अन्त पछिको जीवनबारे बताउँछ। जब स्वर्गको कुरा आउने बित्तिकै अर्को जीवनबारे बताउँछ, होइन, तर यहाँनिर हामीले के हेरौँ, त्यसको कन्सेप्ट चाहिँ खालि मरेपछि मात्रै होइन कि अहिले नै हामी स्वर्गीय स्थानमा हुन्छौँ, अहिले नै हामीमा अनन्त जीवन सुरु हुन्छ, अनन्त राज्य चाहिँ आत्मिकी राज्य तपाईँ र म त्यो राज्यमा हुन्छौँ, तपाईँ र म हाम्रो आशा र विश्वास त्यसमा हुन्छ, अनि सबै परमेश्वरको महिमामा हामी सहभागी हुन्छौँ। त्यो पाँच पदमा स्वर्गमा राखिएको आशा जुन आशाको बारेमा हामीले हेरेको छौँ त्यसलाई प्लुरल हेर्नु पऱ्यो, प्लुरल होइन, जुन ग्रिक भाषामा चाहिँ त्यसरी लेखेको हुन्छ, यो आशा स्वर्गहरूमा उपलब्ध हुनेछ जुन बहुवचनमा छ, मतलब हेभन्स स्वर्गहरू भन्दा चाहिँ हाम्रो मृत्युपछि प्राप्त हुने मात्र होइन तर अदृश्य आत्मिकी राज्य, परमेश्वर जो अदृश्य परमेश्वर हुनुहुन्छ, अदृश्य परमेश्वर उहाँको अदृश्य आत्मा होइन, आत्माको काम देखिन्छ तर आत्मा त देखिँदैन नि, परमेश्वरलाई जसले पुज्न चाहन्छ उसले के गर्नु पर्यो, आत्मा र सत्यतामा पुज्नु पर्यो। त्यसैले पक्का क्रिस्चियनको लागि त आज नै निश्चित हुन्छ नि, तर धेरै मान्छेहरू त्यो पक्का क्रिस्चियन नभएको हुनाले उनीहरूले निश्चय पाएको हुँदैन, उनीहरूले पनि अरूलाई पनि निश्चय दिनु सक्दैनन्, त्यसकारण त्यस्ता व्यक्तिहरूबाट अरू मान्छे ख्रिस्टमा आउनु सक्दैनन्। ख्रिस्टमा अरू मान्छेलाई ल्याउने सक्ने मान्छे को हुन्छ, जो मान्छे त्यो आत्मिकी राज्यमा अदृश्य शक्तिमा आफैलाई पाउँदछ, नयाँ गरी जन्मिएको, नयाँ गरी परिवर्तन भएको, स्वर्गीय स्थानहरूमा अहिले नै बसालिएको, त्यसकारणले त्यो आशा चाहिँ सुसमाचारबाट हामीले पाउँदछौँ, सुसमाचारमा त्यो आशाको बारेमा प्रकट गरिएको छ। अनि येशु ख्रिस्टमा जब हामीले नयाँ जन्म लिएका हुन्छौँ त्यो नयाँ जन्मको साथमा चाहिँ अदृश्य आत्मिकी राज्यमा हामी सहभागी हुन्छौँ। त्यसकारण त्यहाँ बाइबलमा तपाईँलाई मैले योहन्नाको सुसमाचार 1:12 भने नि, ख्रिस्टलाई ग्रहण गर्ने र उहाँको नाउँमा विश्वास गर्ने परमेश्वरको छोराछोरीको अधिकार पायो, स्वर्गीय नागरिक। त्यसकारण परमेश्वर हाम्रो साथमा अहिले नै हुनुहुन्छ। एउटा अर्को पोइन्ट के हो भन्दाखेरि, क्रिस्चियन जीवन चाहिँ तपाईँ र मैले राम्रो हुन कोसिस गर्ने जीवन होइन नि, क्रिस्चियन जीवन चाहिँ पुरा येशूमा जिउने जीवन हो, किनभने उहाँ चाहिँ हाम्रो जीवन भएर जिउनुपर्छ, किनभने बाटो सत्य र जीवन चाहिँ उहाँ हो, हामी होइन। त्यसैले कुनै पनि क्रिस्चियन भनेको चाहिँ उहाँ चाहिँ ख्रिस्ट जिउनुहुन्छ, त्यो कुरा हो, पवित्र आत्माद्वारा ख्रिस्ट हामीमा आएर जिउनुहुन्छ, अनि त्यो क्रिस्चियन जीवन केवल ख्रिस्टले जिउन सक्नुहुन्छ, तपाईँ र मैले सक्दैनौँ। त ख्रिस्टले तपाईँ र ममा क्रिस्चियन जीवन जिउनलाई तपाईँ र मैले ख्रिस्टलाई सबै कुरा दिनुपर्छ, हाम्रो सबै अधिकार दिनुपर्छ, हाम्रो भन्ने कुरा हुँदैन, त्यसपछि त्यो लोभ डाह ईर्ष्या सब कुरा जान्छ, नामको लागि काम गर्ने। त्यसैले ख्रिस्टको राज्य हामीमा व्याप्त छ। तपाईँलाई मैले एफिसी 2:4-7 पद यो सुनाएँ, कसरी त्यो आत्मिकी अदृश्य राज्य हाम्रो बिचमा हुन्छ भनेर हामीले त्यहाँ हेऱ्यौँ। त्यसकारणले यो तपाईँ र मेरो लागि आज खुसीको खबर हो, तपाईँले आज त्यो स्वर्गीय स्थानमा अदृश्य शक्ति राज्यमा अनुभव गर्नुभएको छैन, तपाईँको आशा निश्चय पाएको छैन, खुसीको खबर छ, येशूको नाउँमा तपाईँ जानुभयो भनेदेखि उहाँले तपाईँलाई उद्धार दिनुहुन्छ, उहाँले तपाईँलाई त्यो अनुभवमा ल्याउनुहुन्छ, तपाईँको हृदयमा निश्चयता दिनुहुन्छ, तपाईँको पापको सङ्घर्षबाट तपाईँलाई विजयी बनाउनुहुन्छ, तपाईँ हतोत्साही हुनुहुन्छ, तपाईँ निराश हुनुहुन्छ, तपाईँ रित्त हुनुहुन्छ, तपाईँलाई कुनै आशै छैन, कुनै कमजोर हुनुहुन्छ, येशूमा तपाईँ जानुभयो भने उहाँले तपाईँलाई ढुक्क विश्वास शक्ति निश्चयता दिनुहुन्छ। तर त्यस्तो हुनलाई के हुनु पर्यो, हाम्रो चट्टान चाहिँ येशू हुनु पर्यो, हाम्रो जग चाहिँ येशू हुनु पर्यो, हाम्रो दुईवटा ठाउँमा खुट्टा टेक्नु भएन, होइन, एउटै थाप्लोमा दुईवटा नाम्लो लगाउनु भएन, दुईवटा मालिकको सेवा गर्नु भएन, एउटा मालिक चाहिँ आफै, एउटा मालिक यसु, अथवा आफै भनेको चाहिँ रुपियाँ पैसा, नाम, पद, होइन। त्यही कारणले प्रियहरू हो, तपाईँ जब विनम्र हुनुहुन्छ नि, तपाईँ चेला हुनुहुन्छ नि, तपाईँलाई लाज लाग्दैन, तपाईँलाई पद चाहिँदैन, कसैको मान खोज्नुहुन्न, तपाईँ के खोज्नुहुन्छ? येसुको महिमा खोज्नुहुन्छ। त्यसैले जो मान्छे क्रिस्चियन हो, थाहा हुन्छ, प्रियहरू हो, डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन। येसुको, येसु तपाईँको निम्ति पूर्ण जीवित आशा जगाउन अहिले नै तपाईँको हृदयमा आउन सक्नुहुन्छ। यो निश्चयता, जीवित आशा अहिले उहाँले तपाईँलाई दिन सक्नुहुन्छ, तर तपाईँले उहाँलाई पूर्ण हृदयमा अधिकार दिनु पऱ्यो, राज्य दिनु पऱ्यो, शासन दिनु पऱ्यो, अनि उहाँले पवित्रताको मार्गमा डोर्याउन सक्नुहुन्छ। तपाईँ त्यसपछि तपाईँको अनुहारै बदलिन्छ। कुन मान्छे क्रिस्चियन हो भन्ने कुरा त उसको सबै कुराबाट थाहा हुन्छ, कुनै कुरामा, किनभने उसलाई निराश हुँदाखेरि, दुःख पाउँदाखेरि, अभाव हुँदाखेरि कुनै कुराले उसलाई छुँदैन। साधु सुन्दर सिंहको कुरा तपाईँलाई मैले घरिघरि भन्छु नि, इलाममा पक्राउ परेर उसलाई चाहिँ नेल लगाएर अनि जुगाले लुगासुगा फुकालेर उसको ढाडमा पुरा यति जुगा ल्याएर हाल्दै गरे, अनि सुरुमा उसलाई दुखेर खप्न सकेन अरे, धेरै भजन गाउनु पनि जाने थिएन अरे, तर साधु सुन्दर सिंहले के भन्छ, उसले गाउन थाल्यो, परमेश्वरको भजन गाउन थाल्यो, एकैछिनमा त्यो दुखेको कुरा गयो, प्रभुको आनन्द अनुभव गर्यो। यो प्रभुको आनन्द अनुभव गर्ने बारेमा धेरैजना मान्छेको गवाही मैले सुनेको छु, दुःखमा परेको बेलामा प्रभुको आनन्द। अहिलेभन्दा 100 वर्ष चान्चुन अगाडि, 150 वर्ष अगाडि होला, बेलायतमा क्रिस्चियनहरूले नै बाइबल विश्वास गरेर पक्का येशूलाई पछ्याउनेहरूलाई चाहिँ दण्ड दिने, पक्रिने, त्यस्तो समय थियो। त्यस्तो पक्का क्रिस्चियनहरूलाई लगेर, अनि त्यो बेलामा चाहिँ एउटा सानो किताब पढेको थिएँ मैले, पुरा दाउरा बालेर जिउँदै त्यहाँ हालिदिएको, अनि त्यो मान्छेले त्यहाँ भनिराखेको थियो, त्यो आफै देखिरहेछ, आँखाले आफ्नो खुट्टा डढिरहेछ, तर उसलाई के पनि पोल्या छैन, के पनि वेदना भएको छैन, किन ऊ परमेश्वरमा समर्पित छ। स्टेफेनसको बारेमा तपाईँलाई थाहा छ नि, पहिलो शहीद, बाइबलमा प्रेरितको पुस्तकमा स्टेफेनसलाई ढुङ्गाले हानेर मार्छन्। शारीरिक मृत्यु केही होइन प्रियहरू, हो तपाईँ र ममा प्रभु येशू हुनुहुन्छ भने त्यो कुरा मुख्य हो। त्यसैले परमेश्वरले हामीलाई त्यो कुरामा डोर्याउन सक्नुहुन्छ, त्यो शक्ति तपाईँले पाउन सक्नुहुन्छ। उहाँमा कुनै पनि मूल्य चुकाउनलाई तपाईँ र म जब सक्षम हुन्छौँ, सब समर्पित हुन्छौँ, जब तपाईँ र म उहाँको पक्षमा चाहे जेसुकै होस् खडा हुन, सत्यमा खडा हुन तयार हुन्छौँ, परमेश्वरले तपाईँलाई आफ्नो जीवनले भर्नुहुन्छ। सुसमाचारको शक्ति यही हो, सुसमाचारले दिने आशा यही हो। तपाईँमा यो आशा छ भने तपाईँमा विश्वास र प्रेम पनि छ, किनभने त्यो विश्वास र प्रेमले तपाईँ र आशाले तपाईँ र मेरो प्रेमलाई प्रेरणा दिन्छ, अनि मान्छेहरूले त्यो देख्छ, किनभने त्यो विश्वास र आशाले चाहिँ प्रेमलाई प्रोत्साहन दिन्छ, अनि सुसमाचारले हामी परमेश्वरलाई परमेश्वरप्रति समर्पण हुन सक्छौँ। यही आशाले तपाईँमा विश्वास जगाउँछ, हामी त्यो आशा, विश्वास र प्रेम परमेश्वर पिताले जगाउनु भएको होस् भनेर प्रार्थना गर्न सक्छौँ। अहिले तपाईँको जीवनमा यो आशा, विश्वास, प्रेम जागेको छ कि छैन, यो प्रश्न हो। यदि जागेको छ भने, जसको जीवनमा तपाईँले नजागेको देख्नुहुन्छ, सुनाउनुहोस् उनीहरूलाई, उनीहरूलाई सुनाउनुहोस्। अब तपाईँलाई अन्तिम धेरै लामो समय म लिन चाहन्न, 2 मिनट, अनि त्यो म तपाईँलाई भन्न चाहन्छु। यो यहाँनिर कस्तो एउटा अन्तिम कुरा, सबभन्दा महत्त्वपूर्ण कुरा भनेर अनि म अन्त गर्न चाहन्छु. मैले यो आज पनि यो बनाउँदाखेरि कता कता मिस्टेक गरेको छु, त्यसकारणले मैले नभेटिरहेको छु. यहाँनिर पढ्न चाहन्छु मत्ती 22 36 पदमा एकजना, तपाईँले यही कुरा चाहिँ मर्कुस 12 अध्यायको 28-29 पनि देख्नुहुन्छ. अनि एकजना सदुसी अथवा पण्डित, फरिसी पण्डितले येसुलाई समस्या बनाउनलाई, अप्ठ्यारो पार्नलाई त्यो प्रश्न गर्न आउँछ. गुरुजी, व्यवस्थामा महान आज्ञा कुन हो? मत्ती मर्कुसमा हामी सबभन्दा ठुलो आज्ञा कुन हो? अनि त्यसपछि येसु प्रभुले जवाफ दिनुहुन्छ. यहाँ उहाँले तिनीहरूलाई भन्नुभयो, तैँले परम प्रभु आफ्नो परमेश्वरलाई सारा आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो. अनि तपाईँले यो पद पढ्नु भएको छ, यहाँनिर के छ? परमेश्वरलाई प्रेम गर्ने कुरा छ. कति प्रेम? सारा हृदयले, सारा प्राणले, भनेको मतलब पुरा प्राण पनि परमेश्वरको लागि समर्पण हुन तयार, सारा समझले भनेको चाहिँ हाम्रो विचारले पनि प्रेम गर्ने. अनि सबभन्दा ठुलो आज्ञा चाहिँ यो हो. अनि यो चाहिँ येशु प्रभुले कहाँबाट? व्यवस्था 6:5 पदमा यो कुरा लेखिएको छ. तपाईँले व्यवस्था 6 अध्यायमा पढ्नुभयो भने यो आज्ञाको सम्बन्धमा अरू धेरै कुरा पाउनुहुन्छ. यहाँ तिमीहरूले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर्नु. अनि त्यहाँनिर के छ भनेदेखि, त्यहाँ के भनिएको छ यो आज्ञाको बारेमा? मोसालाई, के रे मोसालाई, येसुलाई, होइन होइन, व्यवस्था व्यवस्था 6 अध्यायमा त्यसपछि के लेखिएको छ थाहा छ? 5 त्यसपछि के लेखेको छ भने 4 पनि पढ्नु पऱ्यो. यहाँ के छ भने व्यवस्था 6:4, हे इजरायल सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुन्छ. तिमीहरूले परम प्रभु आफ्नो परमेश्वरले आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले प्रेम गर. अनि 6 मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख. मोसाले इजरायलीहरूलाई यो अर्थी दिन्छन्, येशु इजरायलीहरूलाई लिएर चाहिँ प्रतिज्ञाको मुलुकमा जान्छन्, मोसा चाहिँ त्यहाँ जान सक्दैनन्, त्यसैले मोसाले यी अर्थीहरू दिएका छन्. यहाँनिर के छ यो आज्ञाको बारेमा? मनमा राख्नु. अनि यहाँनिर के लेख्छ 7 तिमीहरूले आफ्नो छोराछोरीहरूलाई होसियारी साथ सिकाओ. त्यही कारण हामीले मण्डलीमा नानीहरूको सेवा ठिक प्रकारको हुनु पऱ्यो. यो वचन नानीहरूले सिक्नु पऱ्यो, उनीहरूले गर्नु पऱ्यो. जब तपाईँले सिकाएको छैन र गरेका छैन भने परमेश्वरलाई प्रेम नानीहरूले कसरी सिक्न सक्छ? यो आज्ञा यति महत्त्वपूर्ण छ, नानीहरूलाई सिकाओ होसियारी साथ. घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा, उठ्दा तिनको चर्चा गर. ती आफ्ना हातमा चिन्हको लागि कसरी कसिराख अनि यो तिमीहरूको निधारमा बाँधिराख. यी आफ्ना घरका द्वारको चौकस र मूल ढोकामा लेख. त्यसकारणले यहाँनिर यो प्रेमको बारेमा, यो आज्ञा परमेश्वरलाई प्रेम गर्ने कुराको बारेमा यति धेरै कुराहरू तपाईँले पाउनुहुन्छ यहाँ. त्यसैले परमेश्वरलाई प्रेम कसरी गर्न सकिन्छ अनि त्यो महत्त्वपूर्ण कुरा हो. परमेश्वरलाई प्रेम गर्ने बारेमा यहाँ सिकाइएको छ. तपाईँलाई फेरि म यो दोस्रो आज्ञाको बारेमा पनि यहाँ भन्दछन्, येशु प्रभुले भन्नुहुन्छ. दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु. सारा व्यवस्था र अगमवक्ताका शिक्षाको आधार नै यी दुई आज्ञामा छन्. भनाइको मतलब, जसले परमेश्वरलाई पुरा प्रेम गर्छ र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्छ, उसले केही पनि पाप गर्दैन. किन परमेश्वरलाई प्रेम गर्ने मान्छेले त गलत काम गर्दैन नि, सबै कुरा परमेश्वरको इच्छाभन्दा बाहिर जाँदैन नि. त्यसकारणले प्रियहरू हो, जबसम्म तपाईँ र मेरो जीवनमा परमेश्वरप्रतिको प्रेम छैन, तपाईँ र मैले अरूलाई प्रेम गर्न सक्दैनौँ, अरूलाई प्रेम गर्न सक्दैनौँ. अनि यो प्रेमको सम्बन्धमा बाइबलमा अरू ठाउँमा लेखिएको छ। एउटा एउटा सायद यो उसले मकार्थरले भनेको एउटा भनाइ छ, इसाईहरू हो, यदि तपाईँ ख्रिस्टलाई भन्दा बढी अरू कुनै पनि व्यक्ति या कुनै पनि कुरालाई प्रेम गर्नुहुन्छ भने तपाईँले ख्रिस्टप्रतिको आफ्नो पहिलो प्रेम त्याग्नु भएको छ। ख्रिस्टलाई भन्दा बढी अरू कुनै पनि कुरालाई प्रेम गरेको छ भनेदेखि ख्रिस्टप्रतिको पहिलो प्रेम चाहिँ त्यागेको छ। अनि यो पदमा तपाईँले पहिलो प्रेमको बारेमा सिक्नुहुन्छ। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, थाहा छ यो कहाँ लेखिएको छ? तपाईँले प्रकाशको पुस्तक 2 अध्यायमा हेर्नुभयो भने एफिसीको मण्डली, एफिसीको मण्डली तपाईँले त्यहाँ राम्रोसँग पढ्नुहोस्, पर्फेक्ट जस्तै छ, अलमोस्ट पर्फेक्ट। तर पर्फेक्ट मण्डलीमा पनि एउटा समस्या छ। यहाँ प्रभु येशूले योहन्नाद्वारा भन्नुहुन्छ, तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ, यसकारण कहाँबाट तिमी खसेका छौ सो अझ सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु। अघि सुरुमा तपाईँलाई मैले भनेको थिएँ, द मोस्ट इम्पोर्टेन्ट थिङ, सबभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरप्रतिको पहिलो प्रेम। त्यसैले अघि हामीले जुन प्रेम गर्ने कुरा, विश्वास गर्ने कुरा, आशा गर्ने कुरा गऱ्यौँ नि, जबसम्म हामी नयाँ गरी जन्मेका हुँदैनौँ, जबसम्म परमेश्वरलाई चिन्दैनौँ, यो सबै कुरा सम्भव छैन। परमेश्वरलाई चिन्ने कुरा त्यही कारण एकदमै महत्त्वपूर्ण कुरा हो, परमेश्वरलाई चिन्न जरुरी छ, परमेश्वरलाई चिन्न जरुरी छ। त्यसकारणले हाम्रो जीवनको मुख्य सुरु अथवा जुन जग भनेकै परमेश्वरप्रति पहिलो प्रेम भनेको चाहिँ परमेश्वरलाई पहिलो स्थान, परमेश्वरले भनेपछि अरू सबै कुरा बन्द गरेर हामी परमेश्वरको पछि लाग्छौँ, न कि कुनै अरू ठाउँमा चाहिँ रमाइलो लाग्यो भने मण्डली जानै छोडेर, अरू कुरा गर्नु छ भने मण्डली जानै छोडेर। कहिल्यै पनि सजिलो हुँदैन मान्छेलाई सुसमाचार सुनाउन, कहिले पनि सुनाएको हुँदैन, हामीलाई केही फाइदा हुन्छ भने मात्रै सुनाउँछौँ, हामीलाई कहाँ मन लाग्छ, हामीले परमेश्वरको सेवा गर्छौँ तर हाम्रो लागि फाइदा के छ? प्रियहरू हो, यी सबै कुराको बिचमा तपाईँ र मैले आफैलाई जाँच्नु पर्नेछ। त्यसैले परमेश्वरलाई जब पहिलो ठाउँ दिन्छौँ, हामीले सबैभन्दा बढी प्रेम भनेको चाहिँ परमेश्वरलाई पहिलो ठाउँ दिनु, त्यहाँबाट सबै कुरा सुरु हुन्छ मान्छेको विश्वासको जीवन। परमेश्वरलाई प्रेम गर्न र उहाँसँग पवित्र सम्बन्धमा रहनलाई चाहिँ परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको, परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो ताकि हामी उहाँलाई प्रेम गरौँ र उहाँको सम्बन्धमा रहौँ। क्रिस्चियन जीवन भनेकै सम्बन्धको जीवन हो। अनि परमेश्वरले दोस्रो कोरन्थी 5 अध्यायमा तपाईँले हेर्नुभयो भने 18, 19, 20मा येशू ख्रिस्टद्वारा हामीलाई आफैसँग सम्बन्धमा ल्याउनु भयो, अनि त्यो परमेश्वर र हाम्रो सम्बन्ध गर्नलाई येशू संसारमा आएर मानिस भएर पापको लागि बलिदान हुनु पर्यो, अनि पापको दण्ड तिरिदिएर बौरी उठ्नुभयो। अब येशूको अनुग्रहद्वारा, उहाँको बलिदानद्वारा तपाईँ र म फेरि परमेश्वरको सम्बन्धमा आउँछौँ। त्यसैले परमेश्वरको सम्बन्धमा नहुने व्यक्ति क्रिस्चियन होइन। क्रिस्चियन जीवन भनेको सम्बन्धमा आउने जीवन, परमेश्वरलाई चिनेको व्यक्ति। अनि युहन्नाको सुसमाचार 17:3 छ नि, अनन्त जीवन चाहिँ के हो? जसले परमेश्वर पिता र उहाँले पठाउनु भएको पुत्र येशू ख्रिस्टलाई चिनेको हुन्छ। परमेश्वरलाई नचिन्नेमा अनन्त जीवन छैन। त्यसैले परमेश्वरलाई प्रेम गर्न र उहाँसँग सम्बन्ध राख्नलाई परमेश्वरले तपाईँ र मलाई सृष्टि गरेको हो। हामी उहाँलाई प्रेम गर्छौँ कारण पहिले उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो। अनि तपाईँलाई मैले युहन्ना अलिकति यो एक दुईवटा पद यहाँ युहन्नाको सुसमाचारमा पढेर म सिद्धाउन चाहन्छु किन मैले परमेश्वरको मान्छेमा चाहिँ फरक जीवन हुन्छ भनेर भनिराखेको छु। जो मान्छे गलत कामहरू गरेर हिँड्छ ऊ चाहिँ क्रिस्चियन होइन, उसलाई शैतानले चलाउँछ किन भनिरहेको छ? यो पद राम्रोसँग हेर्नुहोस्, अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ उहाँ माथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पहिले यो न तिनको तिन, तिनको छमा, उहाँमा रहने कसैले पाप गरिरहँदैन, पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको छ। पाप भनेको के हो यहाँ जान्नु पऱ्यो। जो मान्छे खराब काम गर्छ, झुट्टा बोल्छ, जो मान्छे मान्छेको मान्छेलाई दुख खुट्टा तान्ने भन्छ नि नेपालीमा, गलत काम गर्नेहरू धेरै मान्छेहरू देखिन्छ यस्तो मण्डलीमा। मण्डली फुट्ने कारणहरू के हुन्छन्? पापको कारण, पद खोज्ने कारण, पैसा खोज्ने कारण। तर परमेश्वरमा हामी यो सबै कुरा त्याग्न सक्नुपर्छ। योभन्दा पहिले योभन्दा तिनको साथमा, साना बालकहरू कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। धार्मिकतामा चल्ने भनेको चाहिँ के हो? परमेश्वरसँग ठिक सम्बन्ध, एकअर्कामा ठिक सम्बन्ध, त्यो धर्मी हो। पवित्र ट्रान्सपरेन्ट जीवन, सत्यताको जीवन। यहाँ आठ पदमा के छ? जसले पाप गर्छ त्यो डियाबोलसको हो। यही कुरा म भन्दैछु तपाईँलाई, जसले पाप गर्छ यो डियाबोलस भन्दैछ, शैतान। जसले पाप गर्छ, झुट्टा बोल्छ, घमण्ड गर्छ, ईर्ष्या गर्छ, डाहा गर्छ, एकअर्काको विरुद्धमा काम गर्छ, पाप हो, त्यो डियाबोलसको हो। त्यही कारण म भनिरहेको छु, किनकि डियाबोलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। डियाबोलस, यो डियाबोलस भनेको चाहिँ शैतान। कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो। नौ पद, परमेश्वरबाट जन्मिएको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ। ख्रिस्टको चरित्र, ख्रिस्टको स्वरूपमा त्यो बनेको हुन्छ, त्यही कारण उसले पाप गरिरहँदैन र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मिएको हो। दस पद, परमेश्वरको सन्तान को हो र डियाबोलसको सन्तान को हो? यसैबाट प्रश्न हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन। देख्नुभयो, कडा वचन छ नि यहाँ। मैले भन्ने गर्छु तपाईँलाई, कहाँबाट भन्छ यसले त कडा भन्छ। यो वचनमा के छ? मैले भने धेरै कडा छ नि, होइन? एघार पद, तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। अनि अब चार अध्यायमा हेरौँ। पहिले यो न चारको साथमा, प्रिय हो हामी एउटाले अर्कालाई प्रेम गरौँ किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। बुझ्नुभयो? अब प्रेम, मन पराए मान्छे, मन नपराए मान्छे, तपाईँले कुनै कुरा, तपाईँको योजना विचार केही सोच छ भनेदेखि ट्रान्सपरेन्ट अगाडि कुरा गरेर अगाडि छलफल गर्ने गर्नुपर्छ। भित्रभित्र जब कुरा हुन्छ नि शैतानको काम हुन्छ। आठ पदमा, प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। नौ पदमा, यो पहिले होइन चारको नौ, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। दस पद, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनलाई, हुनका निम्ति आफ्नो पुत्र पठाउनु भयो। अनि यहाँनिर सोह्र पदमा, यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्दछौँ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा, होइन? त्यस कारणले यहाँनिर के छ त, यहाँ एउटा अर्को पद पढेर, हाम्रो जीवनमा हामी धेरै कुराहरू गर्नुपर्छ, जस्तो कि धेरै कुराहरू हाम्रो जीवनमा हुन सक्छन्, दिन जिउने कुराहरू, होइन? कोही स्कुल जान्छन्, कोही होमवर्क गर्छन्, कोही जागिर खान्छन्, कोही परिवारमा छन्, कोही के छन्, जागिर, वरिपरि समाज, साथीहरू, त्यसपछि रमाइलो कुरा जुन हामीलाई गर्न मन लाग्छ त्यो कुरा, होइन? जस्तो रमाइलो, अब म नेपालमा हुँदा चर्च जाने दिन शनिबार, चर्चपछि चाहिँ फुटबल हुन्थ्यो, अनि फुटबल नहेरिकन हुँदैन हुने, जस्तै भयो भने त्यहाँ फुटबल हेर्न जाने, त्यसको खासै काम त छैन, तर पनि त्यो गर्ने गरिन्थ्यो। सबै कुराको बिचमा हाम्रो जीवनमा परमेश्वरको स्थान के छ, तपाईँले परमेश्वरलाई कुन ठाउँ राख्नु भएको छ, त्यसबाट थाहा हुन्छ कि तपाईँले साँच्ची नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ कि हुन्न। कति सोच र समय परमेश्वरलाई दिने गरेका छौँ, त्यसबीच प्रष्ट हुन्छ कि साँच्चै हामी परमेश्वरलाई प्रेम गरेका छौँ कि छैनौँ। यही मैले टाइप गरेको बिगारेको छु, यही महत्त्वपूर्ण कुरा भनेको तपाईँले सम्पूर्ण कुराले परमेश्वरलाई प्रेम गर्नुपर्छ विथ एभ्रिथिङ। हामी जे छौँ हाम्रो सम्पूर्ण कुराले हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ। यदि हामी परमेश्वरमा सबै प्रकारले सफल भयौँ तर परमेश्वरलाई जुन प्रकारले प्रेम गर्नुपर्ने हो त्यो गरेका छैनौँ भने हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा गुमाएका हुन्छौँ अथवा त्यसलाई गरेका हुँदैनौँ। व्यवस्थाको पुस्तकमा परमेश्वरले इजरायलीहरूलाई यो आज्ञा निरन्तर तिनीहरूको हृदयमा समाजमा राख्नलाई, तिनीहरूको माझमा राख्नलाई निर्देशन दिनुभयो। उनीहरूले जे 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 गर्छन् त्यसमा परमेश्वरलाई प्रेम गरेर गर्नलाई, यहाँसम्म कि भौतिक रूपमा होइन, जस्तो लेखेर भित्तामा लेखेर हुन्छ कि कसरी हुन्छ, सम्झना दिएर त्यो परमेश्वरलाई प्रेम गर्ने आज्ञाको बारेमा थिए। तिनीहरूले आफ्नो छोराछोरीलाई सिकाउने परमेश्वरको वचन, जुन चाहिँ परमेश्वरको जुन चाहिँ हाम्रो सबै कुराको मुख्य जग हो, अनि हामी परमेश्वरको बारेमा केही समय लिएर हामीले विचार गर्न सक्छौँ कि साँच्ची नै परमेश्वरको निम्ति हामीले यो सबै कुरा गर्न सकेका छौँ कि छैनौँ। अनि यो कुरा महत्त्वपूर्ण कुरा हो, तपाईँलाई म सम्झाउन चाहन्छु यसको निम्ति। त्यसैले परमेश्वरलाई पहिलो प्रेम नै हाम्रो सबै प्रेरणाको जग हो। जब परमेश्वरलाई हामीले प्रेम गर्छौँ, पहिलो प्रेम भनेको चाहिँ परमेश्वरलाई हाम्रो जीवनमा पहिलो स्थानमा राख्छौँ, हाम्रो जीवनमा अरू सबै कुरा त्यसले मिलेर आउँछ। हामीले गर्ने र गरिरहेका कामहरू अथवा भोलि कुन कुरा गर्न विचार गरिरहेको छ, ती सबै कुराहरूमा चाहिँ परमेश्वरको इच्छा अनुसार हुनुपर्छ, होइन मानिसले देख्ने कुरामा मात्र होइन, परमेश्वरको अघि साँचो रूपमा हामी कस्तो खालको विचार गर्छौँ। परमेश्वर तपाईँको जीवनमा तपाईँको निम्ति कति अनुग्रही र असल हुनुहुन्छ, यो कुरा हामीले सम्झना गरौँ र परमेश्वरले तपाईँ र मैले कल्पनै नगरेको प्रेम जो उहाँले गरिराख्नु भएको छ, परमेश्वरलाई हामीले कसरी प्रेम गर्न सक्छौँ। त्यसले त्यसलाई जब हामी निरन्तर सम्झिन्छौँ भनेदेखि हाम्रो जीवनमा हामीले परमेश्वरप्रतिको प्रेम गर्न सक्छौँ, होइन। त्यस कारणले यो परमेश्वरलाई प्रेम गर्ने कुरा परमेश्वरको आत्मामा नयाँ गरी नजन्मेसम्म सम्भव छैन। येशु ख्रिस्ट जब हामीमा रहनुहुन्छ, येशु प्रभुको प्रेमद्वारा हामी परमेश्वरलाई प्रेम गर्न सक्छौँ। अनि रोमीमा लेखेको छ 5 अध्यायमा, पवित्र आत्मा परमेश्वरले जो हामीलाई दिनुहुन्छ, त्यो पवित्र आत्माले हाम्रो हृदयमा उहाँको प्रेम खनाउनुहुन्छ। त्यही प्रेमले हामीले परमेश्वरलाई र एकअर्कालाई गर्न सक्छौँ। तर परमेश्वरलाई पहिलो प्रेम भनेको चाहिँ परमेश्वरलाई पहिलो स्थान। त्यसैले सिएस लुइसले भन्थे, सबभन्दा ठुलो कुरा परिवारमा, पति पत्नीको बिचमा, मण्डलीमा, समाजमा, जुनसुकै ठाउँमा पहिलो कुरा के हो, परमेश्वरलाई चाहिँ परमेश्वरको ठाउँमा राख्ने। परमेश्वर चाहिँ एउटा घाम जस्तो हुनुहुन्छ, जब घामलाई सबभन्दा माथि राख्यो के हुन्छ, सबै कुरा उज्यालो हुन्छ। जब परमेश्वरलाई ठिक ठाउँमा राख्यो के हुन्छ, सबै कुरा ठिक हुन्छ। समस्या के हुन्छ मान्छेको जीवनमा, परमेश्वर होइन कि अरू नै कुरा हुन्छ। जब परमेश्वर मान्छेको जीवनमा पहिलो हुनुहुन्छ, त्यो मान्छेको जीवनमा परमेश्वरको फल देखिन्छ, उहाँप्रतिको समर्पणता देखिन्छ, उहाँको सेवा देखिन्छ, अनि त्यहाँ परमेश्वरद्वारा काम देखिन्छ, त्यसपछि उसले भनेका वचनहरूमा शक्ति देखिन्छ। त्यसरी हामीले परमेश्वरको कुरा देख्न सक्छौँ। त्यसकारणले मलाई आशा छ परमेश्वरले आजको जुन वचन हामी सुनिराखेको छौँ, हामी एक एकलाई बोल्नु भएको छ,